यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि समय सीमा तोकेपछि दलहरू छलफलमा व्यस्त। नेपाली कंग्रेस पदाधिकारी बैठक अहिले बस्दै। पछिल्लो 24 घण्टामा हालसम्म मुलुकभर कोरोना संक्रमणबाट थप 38 जनाको मृत्यु। बहराइनका राजपरिवार सहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण। र इजरायलमा हिंसा भड्किएपछि त्यहाँ शान्ति कायम गर्न विश्व समुदायको आह्वान। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतको प्रस्ताव प्रतिनिधि सभाको विशेष अधिवेशनबाट असफल भएपछि वैकल्पिक सरकार गठनका लागि दलहरूको सक्रियता बढ़न थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा 76 को उपधारा 2 अनुसार दुई वा दुई भन्दा बढ़ी दलको समर्थन प्राप्त गर्ने प्रतिनिधि सभा सदस्यलाई पर्सी वैशाख 30 गते बेलुका 9 बजेसम्म प्रधानमन्त्री पदमा दावी पेश गर्न हिजो आह्वान गर्नुभएपछि दलहरू गठबन्धनको सरकार निर्माणका लागि अग्रसर भएका छन्। यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहसँग छलफल गर्ने तयारी गरेको छ। विश्वासको मतको प्रस्तावमा हिजो प्रतिनिधि सभामा भएको मतदानमा एमाले नेता नेपाल खनाल समूहका सांसदहरू अनुपस्थित हुनुभएको थियो। प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव असफल भएपछि हिजो नै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संयुक्त वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। तर जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोको समूह भने वैकल्पिक सरकार गठनको विपक्षमा उभिएको छ। यो समूह हिजो प्रतिनिधि सभामा विश्वासको मतको पक्ष वा विपक्षमा नलागे तटस्थ बसेको थियो। जसपाको यादव समूहका सांसदहरूले भने प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो। हिजै राति जसपाका अध्यक्ष ठाकुरले एक वक्तव्य जारी गरी आफ्नो दल वैकल्पिक सरकार निर्माणको विपक्षमा रहेको जनाउनु भएको थियो। अध्यक्ष ठाकुरले आज राष्ट्रपतिलाई आफ्नो दलको आधिकारिक धारणा लिखित रूपमा बुझाउने तयारीमा रहेको जसपाका एक नेताले जानकारी दिनुभयो। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा अहिले केही बेरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। गण्डकी प्रदेशमा आज थप 12 जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचाररत थप 12 जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा 21 देखि 88 वर्ष उमेर समूहका पुरूष तथा महिला रहेका छन्। कञ्चनपुर जिल्लाको महाकाली अस्पतालमा उपचाररत थप 9 जना कोरोना संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा 24 वर्षदेखि 62 वर्ष उमेर समूहका पुरूष र महिला भएको अस्पतालका सूचना अधिकृत नारद प्रसाद भट्टले जानकारी दिनुभयो। त्यसैगरी महाकाली अस्पतालमा आज कोरोना मुक्त भई 17 जना घर फर्केका छन् भने 130 जनामा संक्रमण पुष्टि भएको छ। वीरगंजमा उपचाररत आज थप 5 जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत 3 जना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोविड अस्पतालमा 2 जना गरी 5 जनाको मृत्यु भएको जनाइएको छ। पाल्पामा पछिल्लो 24 घण्टामा 81 जना कोरोना संक्रमित निको भएका छन्। विभिन्न अस्पतालमा उपचार गराइरहेका र होम आइसोलेसनमा रहेका 52 जना पुरूष र 29 जना महिला संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अछाममा आज थप 82 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा थप 82 जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। बंगलादेशका विदेश मन्त्री डाक्टर एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोना विरूद्धको लड़ाईमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ। ढाकामा आज बिहान आयोजित एक संक्षिप्त कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत डाक्टर वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रूपमा हस्तान्तरण गरिएको हो। कर्णाली प्रदेश सरकारले नयाँ भेरिएन्ट सहितको कोविड 19 को रोकथाम नियन्त्रण उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका 120 कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका 5 तहका 120 कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिश गरेको थियो। भारतमा उच्च दरले कोरोनाको संक्रमण बढ़ेपछि प्रदेश नम्बर दुईको नेपाल भारतको सीमा नाकामा विशेष कड़ाई गरिएको छ। विगतमा विवाह व्रतबन्ध जस्ता सामाजिक संस्कारहरूमा भारतीय नागरिकको सहभागिताले संक्रमण फैलिएको भन्दै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। जनकपुर स्थित संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
भारतमा कोरोनाको महामारी उच्च दरले फैलिएपछि प्रदेश नम्बर दुईको सीमा नाकामा विशेष कड़ाई गरिएको छ। प्रदेश नम्बर दुईको 464 किलोमिटर खुल्ला सिमानामा सशस्त्र प्रहरीको निगरानी बढ़ाइएको छ। नेपाल सरकारले नेपाली नागरिकलाई प्रवेश गर्न दिनका लागि प्रदेश नम्बर दुईको 3 सीमा नाका मात्र खुल्ला गरेको छ। लुकी छिपी भारतीय नागरिक नेपाल प्रवेश गर्ने कतिको सम्भावना छ भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,
सार्वजनिक सूचना गरेर धनुषाका सम्पूर्ण सीमाहरू आवाजावतको लागि बन्द गरिएको सूचना हामीले प्रकाशित गरिसकेका छौं। त्यो अन्तर्गत हामीले सुरक्षा निकायलाई स्पष्ट निर्देशन समेत दिइसकेका छौं र अहिले बोर्डर चाहिँ कम्प्लिट टाइट छ। हाम्रा कुनै पनि नाका वैधानिक रूपमा खुलेका छैनन् र हामीले स्पष्ट रूपमा अहिले धनुषाबाट आवाजावत गर्न कम्प्लिट रूपमा बन्द गर्ने भनेर निर्णय गरेका छौं र त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छ र आवाजावत भएको छैन भन्ने नै मलाई जानकारी छ।
खास गरेर विवाह व्रतबन्ध सहितको संस्कारहरूमा विगतका दिनहरूमा भारतीय नागरिक आएका कारणले नै धनुषा सहित प्रदेश नम्बर दुईका विभिन्न जिल्लाहरूमा कोरोनाको संक्रमण उच्च दरले बढ़ेको छ। अहिले भारतीय नागरिकलाई कुनै पनि सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिइएको छैन। सीमाको सुरक्षा व्यवस्थाका बारेमा प्रदेश नम्बर दुईका सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम,
इण्डियाबाट आउने भारतीय नागरिकहरूलाई अहिले प्रवेश दिएको छैन र सबै नाकाहरूमा हाम्रो जनशक्तिको अधिकतम जनशक्ति चाहिँ हामीले सीमा नाकामै परिचालित गरेका छौं र त्यसमा चाहिँ दिउँसो राति 24 घण्टा हामी फरवार्ड अपरेटिङ बेस खडा गरेर बसिरहेको अवस्था छ र अहिले उताबाट आवाज जावत हुने अब मान्छेहरू लुकी छिपी आउन खोज्छन्, त्यसको लागि पनि हामीले निगरानी बढ़ाएर अहिले आदालतलाई हामीले पूर्ण रूपमा बन्द गरेको अवस्था छ।
कोरोनाका महामारीबाट जोगिने र जोगाउने दायित्व स्थानीय वासीको पनि रहेकाले विशेष सुरक्षा एवं सजगता आफै पनि अपनाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
यो थियो संवाददाता अजय कुमार झाको रिपोर्ट। अब बाँकी समाचार। आकस्मिक उद्धारका नाममा हेलिकप्टर कम्पनीले तोकेभन्दा बढ़ी शुल्क लिएको भनी विभिन्न संचार माध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित यात्रुलाई ओसार पसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ। बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। राजपरिवारका सदस्य 12 तथा 36 नेपाली सम्मिलित टोलीले आज बिहान 5:30 6:45 समयमा सगरमाथाको चुचुरोमा पुगेको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहमा आज बिहान ट्रकको ठक्करबाट एक दम्पतिको घटनास्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको NH 3861 नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका एक भलुवाका 50 सत्यनारायण मण्डल र उनकी श्रीमती 45 सुनिता देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहरले प्रभावित जुम्लाको हिमा गाउँपालिकाको प्रत्येक वडाहरूमा स्थानीय जनप्रतिनिधि परिचालन गरेर संक्रमितहरूको अवस्था बारेमा जानकारी संकलन गर्ने तथा आवश्यक व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा ल्याइएको छ। संवाददाता सागर परियारको यो रिपोर्ट।
टोलटोलमा गएर कोरोना विरूद्ध सचेत गराउने, बाहिरबाट आएका नागरिकको तथ्याङ्क राख्ने लगायतका काम जनप्रतिनिधिहरूले गरिरहेका छन्। गाउँ गाउँमा कोरोना रोकथामका लागि गरिएका गतिविधि बारे बताउँदै हिमा गाउँपालिका 5 वडा अध्यक्ष नन्द बहादुर रावत,
अब हामीले सन्देश दिने के गरेछौँ भने साबुन पानी राम्रोसँग गर्ने, दूरी कायम गर्नु होला र घरभित्रै पनि एकदम काहीँबाट बाहिरबाट कोही व्यक्ति छोराछोरी आएपछि तिनलाई सजग राख्नु होला भनेर हामी भनिरहेका छौँ।
नाङमा गमगढी सड़कको प्रवेशद्वारमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको छ। साथै पालिकामा आउने सेवा गराएको नियमित स्वास्थ्य जाँच गराउनेदेखि सम्पूर्ण स्वास्थ्य संस्था सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई मास्क सेनिटाइजर पीपी सेट लगायतका अन्य स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ भने 5 बेडको कोविड अस्पताल र 20 बेडको अस्थायी आइसोलेसन समेत तयारी अवस्थामा राखेको हिमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतको भनाइ छ।
गाउँपालिका स्थित एउटा हामीले हेल्थ सहायता डेस्क हामीले स्थापना गरेका छौँ। त्यहाँ आउने सेवा गराएलाई हामी सर्मगन मार्फत हामीले जाँच गरेका छौँ। तीनवटै प्रहरी चौकीलाई हामीले यो मास्क सेनिटाइजर वितरण गरेका छौँ र यो पालिका स्तरमा कोविड अस्थायी अस्पताल 5 बेडको प्रथम स्वास्थ्य केन्द्रमा स्थापना गरेका छौँ। 20 बेडको अस्थायी आइसोलेसनको लागि पनि हामी तयारी अवस्थामा राखेका छौँ।
विगतको जस्तो नाकामा खटिने भिडभाड गर्ने भन्दा पनि यसपालि हिमा गाउँपालिकाका 28 गाउँमा को नयाँ मान्छे आयो, कहाँबाट आएको हो, कति आए, उसको अवस्था के छ भन्ने तथ्याङ्क संकलन गर्न र नागरिकलाई कोरोना संक्रमण विरूद्ध सचेत गराउन हिमाका 28 गाउँमा जनप्रतिनिधि खटिएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर साईले बताउनुभयो।
विदेशबाट आउने, भारतबाट आउने, अन्य मुलुकबाट आउने र अथवा तल नेपालगंजबाट आउनेलाई तिनको निगरानी कसरी गर्ने, तिनको लेखाजोखा कसरी गर्ने भन्ने कुरामा हाम्रो 28 गाउँ छ। 28 गाउँमा 28 हामीले जनप्रतिनिधिलाई खटाएका छौं।
अक्सिजन सिलिण्डर र चिकित्सकको अभावले जुम्लाका अस्थायी कोविड अस्पताल र आइसोलेसन प्रयोगविहीन अवस्थामा छन्। त्यसैले जुम्लाका 8 स्थानीय तहका जनप्रतिनिधि गम्भीर भएर कोरोना रोकथाम र नियन्त्रणमा जुड्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
मैले साथीलाई फोन गरे, साथीले त्यही बेला मलाई फोन गरेछ, फेरि साथीले मलाई फोन गर्यो, त्यही बेला मैले साथीलाई फोन गरेछु, साथीको नम्बर पनि बिज्जी, मेरो नम्बर पनि बिज्जी, साथी पनि रिसायो, म पनि रिसाए, तर थाहा हुनु पर्यो नि त मैले उसैलाई फोन गरिरहेको थिएँ भन्ने कुरा हो। यस्तै समस्याबाट बच्नको लागि तपाईँको मोबाइल व्यस्त हुँदा, तपाईँको मोबाइलमा सम्पर्क हुन नसक्दा, तपाईँको मोबाइल स्विच अफ हुँदा कसले तपाईँलाई फोन गर्न कोसिस गर्यो, सबै कुराको जानकारी मिस कल अलर्ट मार्फत MCA तपाईँको मोबाइलमा पनि सुचारु गर्न चाहनुहुन्छ भने SUB सब MCA सब MCA टाइप गर्नुहोस्, 1400 पठाइदिनुहोस्, एक महिनामा जम्मा 6 रुपियाँमा तपाईँले प्राप्त गर्नुहुन्छ मिस कल अलर्ट सुविधा नेपाल टेलिकममा।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अबकै अन्तर्राष्ट्रिय समाचार। विश्व समुदायले इजरायल र प्यालेस्टाइन बीच भएको प्रति हमलाले हिंसा भड्किएको भन्दै त्यहाँ शान्तिको लागि आह्वान गरेका छन्। अमेरिका, युरोपेली संघ तथा बेलायतले इजरायल र प्यालेस्टाइनीलाई जति सक्दो छिटो तनाव कम गर्न अनुरोध गरेका छन्। प्यालेस्टाइनी सेनाले जेरूसेलममा सोमबार राति रकेट हमला गरेपछि दुई देशबीचको हिंसा भड्किएको हो। त्यसको प्रतिक्रिया स्वरूप इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा 9 बालबालिका सहित 22 जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। र उत्तर भारतमा गंगा नदीको किनारमा कम्तीमा 40 शव फेला परेको त्यहाँका अधिकारीहरूले बताएका छन्। कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय संचार माध्यमहरूले ती कोविड बिरामीहरूको हुन सक्ने जनाएका छन्। भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सीमानामा नदी किनारमा ती शव फेला परेको जनाइएको छ। स्थानीय संचार माध्यमहरूले 100 शव फेला परेको र तिनको अवस्था हेर्दा कैयौं दिनदेखि ती नदीमा बगेको हुन सक्ने जनाएका छन्। स्थानीय अधिकारीहरूले ती शव उत्तर प्रदेशबाट बगेर आएको हुन सक्ने आशंका गरेका छन्। दाउराको अभाव तथा अन्तिम संस्कारको बढ़दो खर्चले गर्दा कतिपय परिवारहरू शवलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुन सक्ने आशंका गरिएको छ। भारतमा कोविड 19 कारण 2,42,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको आधिकारिक विवरण छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि समय सीमा तोकेपछि दलहरू छलफलमा व्यस्त। नेपाली कंग्रेस पदाधिकारी बैठक अहिले बस्दै। पछिल्लो 24 घण्टामा हालसम्म मुलुकभर कोरोना संक्रमणबाट थप 38 जनाको मृत्यु। बहराइनका राजपरिवार सहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण। र इजरायलमा हिंसा भड्किएपछि त्यहाँ शान्ति कायम गर्न विश्व समुदायको आह्वान। यसका साथै दिउँसो 3 बजेको समाचार यहीं पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।